الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهدي الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا مولانا محمد عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قل من رب السماوات والأرض قل الله قل أفاتخذتم من دونه أولياء لا يملكون لأنفسهم نفعا ولا ضرا قل هل يستوي الأعمى والبصير أم هل تستوي الظلمات والنور أم جعلوا لله شركاء خلقوا كخلقه فتشابه الخلق عليهم قل الله خالق كل شيء وهو الواحد القهار صدق الله العظيم. اے محمد صلی اللہ علیہ وسلم پوچھئے آسمان اور زمین کا رب کون ہے؟ قل اللہ کہہ دیجئے کہ آسمان اور زمین کا رب اللہ ہے. قل کہہ دیجئے اتخذتم من دونہ اولیاء کیا تم نے اس کو چھوڑ کر اولیاء بنا لیے ایسے اولیاء کہ لا یملکون لانفسہم نفعا ولا ضرا کہ جو اپنے ذات کے لیے بھی نفع اور نقصان کے مالک نہیں. قل هل یستوی الاعمى والبصیر کہہ دیجئے کیا اندھا اور دیکھنے والا برابر ہو سکتا ہے؟ ام هل تستوی الظلمات والنور یا تاریکی اور روشنی برابر ہو سکتی ہے؟ ام جعلوا للہ شرکاء خلقوا کخلقی یا کیا انہوں نے اللہ کے لیے بنائے ایسے شرکا جنہوں نے پیدا کیا اس کے پیدا کرنے کی طرح بس پیدائش ان پر مشتبہ ہو گئی. قل اللہ خالق کل شیء کہہ دیجئے کہ اللہ سبحانہ و تعالی ہر چیز کا پیدا کرنے والا ہے. وہو الواحد القہار اور وہ تنہا زبردست ہے. دوستو اور بزرگوں, اللہ سبحانہ و تعالی نے پچھلی آیات کے اندر توحید کا اس بات فرمایا تھا اور یہ بتلایا تھا کہ اس پورے عالم کے اندر صرف میں ہی ایک اللہ ہوں, میرے علاوہ کوئی معبود نہیں. تو توحید کو ثابت فرمانے کے بعد اب اللہ سبحانہ و تعالی جناب نبی اکرم صلی اللہ علیہ وسلم کو کہہ رہے ہیں کہ ذرا اب ان سے کچھ سوالات کرو. چنانچہ یہ ایسے سوالات ہیں جسے یوں کہا جائے کہ کی کوشچن, بڑے امپورٹنٹ کوشچن, اور اس کا جو جواب ہوگا تو اس کے جواب سے بھی یہی بات ثابت ہوگی کہ اس پورے عالم کے اندر صرف ایک اللہ ہے. چنانچہ آپ صلی اللہ علیہ وسلم سے کہا جا رہا ہے کہ ذرا پوچھو تو صحیح آسمان اور زمین کا رب کون ہے. قل اللہ, اور پھر اللہ سبحانہ و تعالی فرماتے ہیں کہ محمد صلی اللہ علیہ وسلم اس کا جواب تم ہی دے دیجئے کہ آسمان اور زمین کا رب کون؟ اللہ ہے. کیوں جواب خود ہی کہلوا دیا؟ میں آپ سے کوئی سوال پوچھوں, میں کہوں کہ بتاؤ آسمان اور زمین کا رب کون ہے, تو جواب کسے دینا چاہیے؟ آپ کو دینا چاہیے. لیکن یہاں تو خود سوال بھی کروا رہے ہیں اور خود جواب بھی دلوا رہے ہیں. قل اللہ کہہ دیجئے کہ اللہ. تو مفسرین نے اس کی وجہ یہ بیان فرمائی ہے کہ آسمان اور زمین کا رب اللہ ہے, یہ بات ایسی روز روشن کی طرح واضح ہے کہ سب جانتے ہیں, ہر شخص جانتا ہے کہ آسمان اور زمین کو صرف اللہ نے نہیں, اور کوئی اس کا پیدا کرنے والا نہیں ہے. چنانچہ قرآن کریم کی بہت سی آیتوں سے یہ پتہ چلتا ہے کہ آسمان اور زمین کے پیدا کرنے والی ذات کون ہے؟ اللہ. اس کو مسلمان بھی مانتے ہیں اور کافر بھی مانتے ہیں. اللہ تعالیٰ قرآن کریم میں ایک جگہ ارشاد فرماتے ہیں وَلَئِن سَأَلْتَهُمْ, اور اگر آپ ان سے پوچھیں, من خلق السماوات والارض, کس نے آسمان اور زمین کو پیدا کیا, وَسَخَّرَ الشَّمْسَ وَالْقَمَرَ, اور کس نے سورج اور چاند کو تابع کیا, لَيَقُولُنَّ اللَّهُ, تو وہ ضرور بھی ضرور کہیں گے کہ ان کو اللہ نے دیکھ کے آ گیا نا. دوسری جگہ اللہ سبحانہ و تعالیٰ فرماتے ہیں وَلَئِن سَأَلْتَهُمْ مَنْ خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ, اور اگر آپ ان سے سوال کریں کہ آسمان اور زمین کو کس نے پیدا کیا اور اس کا مینٹین کون کرتا ہے, اس کی تدبیر کون کرتا ہے اور اس کی حفاظت کون کرتا ہے, تو جواب دیں گے لَيَقُولُنَّ خَلَقَهُنَّ الْعَزِيزُ الْعَلِيمُ, وہ ضرور بھی ضرور کہیں گے کہ ان کو زبردست جاننے والی ذات اللہ نے پیدا کیا. تو وہ یہ بات تو بالکل پکی ہے کہ وہ بھی جانتے ہیں کہ آسمان کو کسی کمپنی نے پیدا نہیں کیا, زمین کو کسی کمپنی نے پیدا نہیں کیا, بلکہ اس کو پیدا کرنے والا کون, اور یہی دو چیزیں ایسی ہیں کہ جس کا ہمارا دن کے ساتھ ہمارا رات دن تعلق رہتا ہے. زمین پر ہم رہتے ہیں اور آسمان کے نیچے ہم رہتے ہیں, زمین کی چیزوں سے ہم فائدہ اٹھاتے ہیں اور آسمان کی چیزوں سے ہم فائدہ اٹھاتے ہیں. چنانچہ ایک جگہ اللہ سبحانہ و تعالیٰ فرماتے ہیں 20ویں پارے میں قل ارأیتم ان جعل اللہ علیکم اللیل سرمدا الى یوم القیامة من الہ غیر اللہ یأتیکم بضیاء افلا تسمعون, ذرا پوچھو تو صحیح, اگر اللہ پاک تمہارے لیے ہمیشہ کے لیے رات کر دے تو کون ہے ایسی ذات جو دن لے کر آئے, یأتیکم بضیاء افلا تسمعون, کیا سنتے نہیں. پھر اس سے اگلی والی آیت میں فرماتے ہیں قل ارأیتم ان جعل اللہ علیکم النہار سرمدا الى یوم القیامة من الہ غیر اللہ یأتیکم بلیل تسکنون فیہ افلا تبصرون, ذرا پوچھو تو صحیح, اگر اللہ تعالیٰ اس کو 24 گھنٹے دن ہی رہنے دے دے اور رات نہ لاوے کہ جس کے اندر تم کچھ سکون حاصل کرو, تو ہے کوئی ایسی ذات کہ جو دن کو ہٹا کر رات لے آوے؟ نہیں, کوئی ذات ایسی نہیں. تو آسمان کے اندر جو نظام ہے وہ رات اور دن کا نظام ہے, سورج طلوع ہوتا ہے دن پیدا ہو جاتا ہے, سورج غروب ہو جاتا ہے رات آ جاتی ہے. تو ہم آسمان کے محتاج, آسمان میں جو چیزیں ہیں اس کے محتاج, زمین کے ہم محتاج, زمین کے اندر ہم رہتے ہیں, مکانات بناتے ہیں, اس کے اندر سے ہماری پیداوار اٹھتی ہے, سارے خزانے نکلتے ہیں. تو یہ ایسی چیزیں ہیں کہ سارے خزانے ہمارے جو ہیں وہ آسمان اور زمین کے اندر بسے ہیں. اذا زلزلت الارض زلزالہا واخرجت الارض اثقالہا, تو ان دو چیزوں کا واسطہ ہمارے ساتھ 24 گھنٹے لگا رہتا ہے, اور یہ دو ایسی مخلوق ہیں کہ اس مخلوق کو کوئی دوسرا پیدا ہے. تو آسمان اور زمین کی پیدائش سے معلوم ہوا کہ اللہ سے ہے. قل افتخذتم من دونہ اولیاء, اب سوال نمبر دو, کیا تم لوگوں نے اللہ کو چھوڑ کر ایسے اولیاء اور ایسے دوست بنا لیے جو خود اپنی ذات کے لیے نفع اور نقصان کے مالک ہیں؟ یہ تو کیسی بات ہے, نہیں ایسے تم بنا دے تو کچھ اچھے بنا دے, سمجھے کہ آپ نے گزاری میں کہ آپ پوئرا ہے یا پوئری ہے کہ اونی دوستی کری لاکھی بھی ہوئے, تو دوست بنا دے تو ہارا تو بنا ہوتا ہے, کامنا وغیر کامنا تو یہ دوست بنا دیا. یہ معبودان باطلا یہ نہ ہماری بات کو سنتے ہیں, نہ ہماری ضرورت کو جانتے ہیں, نہ ہماری تکلیفوں کا ان کا کوئی احساس کچھ بھی نہیں, سمجھے کہ نہیں. تو ان کو تم پوچھتے ہو کتنی بیوقوفی کی بات ہے. پھر آگے اللہ سبحانہ و تعالیٰ اب تیسرا سوال کرتے, قل هل یستوی الاعمى والبصیر, آپ ذرا پوچھو کہ ایک اندھا ہے اور ایک دیکھنے والا ہے, کیا وہ دونوں ایکول ہو سکتے ہیں, وہ دونوں برابر ہو سکتے ہیں؟ جواب بالکل obvious ہے کہ برابر نہیں ہو سکتے. دیکھنے والا کون اور اندھا کون اس مثال میں, مفسرین فرماتے ہیں کہ اندھا سے مراد کافر اور دیکھنے والا اس سے مراد مؤمن. مؤمن جو ہے وہ اس کی آنکھیں کھلی ہوتی ہیں, وہ اپنی آنکھوں سے دیکھتا ہے. کافر بظاہر دیکھنے میں اس کی آنکھیں کھلی لیکن حقیقت میں وہ اندھا ہے, اس کو کچھ نظر ہی نہیں آتا. ختم اللہ علی قلوبہم وعلی سمعہم وعلی ابصارہم غشاوہ, اللہ نے مہر لگا دی ان کے دلوں پر, ان کے کانوں پر اور ان کی پتہ نہیں کیسے. ہم کو بھی بعض مرتبہ جا رہا, آپ نے کہیں گانڈو چڑھے نا گانڈو سمجھے, تو آپ نے بھی کہیں دکھائے تھے. تو اللہ سبحانہ و تعالیٰ جو کافروں کو اندھا کہتے ہیں تو اس میں کوئی اشکال نہیں, کیونکہ ان کو حقیقت میں چیز نظر ہی نہیں آتی. ہمارا ایکسیڈنٹ ہو جاتا ہے اچانک, میں دیکھا تو نہیں ہوتی سارا کھوکھری تھی دیوار میں جانے کو بالکل نہیں دکھائی, گاڑی ادھر سے آ گئی بالکل نہیں دکھائی گاڑی. اور ایسا ہو تو اتنی بڑی گاڑی اتنا بڑا ٹرک بالکل نظر نہیں آیا, کہاں سے آ جائے گا. کوئی اسپیڈ میں چلا رہا ہوں پولیس نے پھٹ کر کے پکڑ لیا, ارے دکھائی نہیں پولیس کا انٹیلی ہوتی ہے ان چیزیں. تو دیکھنے کے باوجود بال مرتبہ نظر, تو یہ کافر آپ کہیں گے کہ یہ کہاں اندھے ہیں, یہ تو بڑی بڑی آنکھیں ہیں دیکھتے ہیں. نہیں, وہ حقیقت نہیں دیکھتے, اوپر اوپر کی چیزیں دیکھتے ہیں, اس لیے وہ اندھے ہیں. چوتھا کوشچن, ام انتستوی ظلمات و نور, بتاؤ اندھیری تاریکی اور روشنی ایکول اور برابر ہو سکتے ہیں؟ نہیں ہو سکتے. ظلمات اندھیری اور نور روشنی, اس سے کیا مراد؟ تو فرماتے ہیں کہ ظلم سے مراد کفر شرک اور نور سے مراد ایمان. تو اب کفر اور شرک اور ایمان برابر, کافر اور مؤمن برابر نہیں, کافر اور مؤمن الگ, کفر اور ایمان الگ, سمجھ گئے نا, برابر نہیں. ہم جعلوا للہ شرکا, یا کیا انہوں نے ایسے شرکا بنا لیے ہیں اللہ کے لیے کہ جو جنہوں نے پیدا کیا اس کے پیدا کرنے کی طرح, فتشابہ الخلق علیہم, کہ پھر ان پر پیدائش مشتبہ ہو گئی. اس جملے کا مطلب یہ ہے کہ اللہ سبحانہ و تعالیٰ آپ صلی اللہ علیہ وسلم کے واسطے کافروں سے یہ سوال کرتے ہیں, کیا تمہارے پاس کوئی ایسے پارٹنر ہے جو اللہ کے پیدا کرنے کی طرح وہ بھی پیدا کرتے ہوں, جس طرح اللہ نے آسمان پیدا کیا تو تمہارے پاس بھی کوئی ایسا پارٹنر ہو جو اس نے بھی آسمان پیدا کیا, اللہ نے زمین پیدا کی تو کیا تمہارے پاس بھی کوئی ایسا پارٹنر ہے جس نے اللہ کی پیدا کرنے کی طرح اس نے بھی زمین پیدا کی ہو, سمجھ گئے نا. بس فتشابہ الخلق علیہم, اب ظاہری بات ہے کہ میں بھی آسمان پیدا کروں بناؤں, ایک یہ بھی آسمان پیدا کرے تو میں نے بھی آسمان بنایا, اس نے بھی آسمان بنایا, تو اب جو دیکھے گا تو وہ دونوں آسمان ایک جیسا نظر آئیں گے, سمجھ گئے نا. بس تو دونوں آسمان ایک جیسے نظر آئیں گے تو سامنے والا کہے گا کہ اس کے بنانے والے کو خدا مانو یا اس کے بنانے والے کو خدا مانو, ایک ہی چیز ہے. تو سمجھ میں آ رہی بات آپ کو؟ جیسے مثال کے طور پر فون, ہمارے بہت ساری کمپنیاں بناتی ہیں, اس کمپنی نے بھی بنایا, اس کمپنی نے بھی بنایا, اس کمپنی نے بھی بنایا, اس کمپنی نے بنایا, تو آپ کہیں گے کہ جو بھی لے لو بچے ہر کچھ ہے کام کرے برابر, شاہ الخلق علیہ, تو اس کمپنی کی اس کمپنی پر اور اس کمپنی کی اس کمپنی پر کوئی فضیلت نہیں ہے. تو اللہ پاک فرماتے ہیں کیا جس طرح اللہ نے آسمان اور زمین پیدا کیا ہے اسی طرح کیا اور کسی نے بھی آسمان اور زمین پیدا کیا ہے یا اور کسی مخلوق کو پیدا کیا ہے کہ جس کی وجہ سے تمہارے اوپر کنفیوژن پیدا ہو گیا کہ اس کا بنانے والا کون اور اس کا بنانے والا کون, سمجھے, اور اس کنفیوژن کی وجہ سے تم نے حقیقی اللہ کو چھوڑ کر دوسرے کو اللہ مان لیا. یہ سوال کیا جا رہا ہے, اللہ اس کا جواب دیتا ہے قل اللہ خالق کل شیء, کہہ دیجیے کہ اللہ ہی ہر چیز کا پیدا کرنے والا. یار اس کا مطلب یہ کہ یہاں کنفیوژن ہونا ہی نہیں چاہیے تم کو, ساری چیزوں کا پیدا کرنے والا کون, اللہ. ایسا کوئی انسان ہے ہی نہیں, ایسی کوئی ذات ہے ہی نہیں کہ جس نے आसमान बनाया हो अल्लाह के आसमान बनाने की तरह, जिसने जमीन बनाई हो अल्लाह के जमीन बनाने की तरह, जिसने दरख्त बनाया हो अल्लाह के दरख्त बनाने की तरह, जिसने सूरज बनाया हो अल्लाह के सूरज बनाने की तरह, जिसने चांद बनाया हो अल्लाह के चांद बनाने की तरह। जब है ही नहीं तो फिर कन्फ्यूजन भी नहीं होना चाहिए, ये कन्फ्यूजन नहीं होना चाहिए कि ये खालिक है या ये खालिक है, इसको हम माने या इसको हम माने। क्यों? कि तमाम चीजों का पैदा करने वाला सिर्फ अल्लाह है। अजीज अल्लाह तआला ने मिसाल बयान की है तो उन्हें मतलब हर तरीके से, ये अगर कोई इन सारे सवालों का जवाब दे देने तो इस जवाब देने ही के अंदर बेचारे का प्रोसिक्यूशन हो गया, वो फंस गया और उसको हार माननी पड़ेगी और उस सामने वाली पार्टी जीत जाएगी। कोर्ट के अंदर तो ऐसे ही होता है ना कि बैरिस्टर और केसी वो ऑपोजिट पार्टी से क्रॉस एग्जामिन करता है, तो उस क्रॉस एग्जामिन के अंदर जो जवाब देगा ऑटोमेटिकली साबित हो जाएगा कि कौन हक पर है और कौन। तो ये जो सवाल है अजीब गरीब सवाल है दोस्तों, इन सवालों से ये सवालों का जो जवाब आएगा तो इन जवाबों से खुद ब खुद ये बात वाजे हो जाएगी कि अल्लाह और हक है। नींद ये साबित हो जाएगा कि कुफ्र और ईमान बराबर नहीं, ये साबित हो जाएगा कि काफिर और मोमिन बराबर नहीं, ये साबित हो जाएगा कि जुल्म और अंधेरी बराबर। انزل من السماء ماء فسالت اودية بقدرها, اللہ تعالیٰ نے آسمان سے پانی نازل فرمایا, فسالت اودية پھر نالے بہ پڑے بے قدرها اپنی اپنی مقدار کے مطابق۔ عجیب مثال دی, اچھی طرح سننا بھائی دوستو۔ انزل من السماء ماء, اللہ نے آسمان سے پانی نازل دیا, پھر نالے, نالے تو ہے نا گٹر, ندیاں وغیرہ, بہ پڑے اپنی اپنی مقدار کے مطابق, اپنی اپنی مقدار کے مطابق۔ نالے کے بہ پڑنے سے کیا مراد؟ تو اس کا مطلب یہ ہے کہ دیکھو, آپ دیکھتے ہوں گے کہ بعض گٹر ہے نا چھوٹی ہوتی ہے نارو, بعض گٹر بڑی ہوتی ہے, تو چھوٹی گٹر میں کتنا پانی آئے گا؟ کم آئے گا۔ بڑی گٹر میں کتنا پانی آئے گا؟ زیادہ پانی آئے گا۔ بات سمجھ آئے نا بھائی؟ अच्छा, अब ये जब गटर में पानी जो बह रहा है, तो जब पानी सैलाब आता है ना, सैलाब, खूब बारिश होती है तो पानी बहता है, तो दर 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 पानी बह रहा है, तो पानी के साथ क्या क्या चीजें बहकर आती हैं? मैल कुचल, खशो खासात, तिनके, ग्रास, कचरा, मैल सब आते हैं ना, वो भी घसीट घसीट कर सब आता है। तो अल्लाह सुबहान करते हैं, फाह तमन सैरो जबदर रिया, फिर ये सैलाब उठा लाया उभरा हुआ झाग, उभरा हुआ यानी ऊपर होते, बटो मैल कचुल का है पानी के ऊपर होता। आप देखा, जरा नोटिस करना, बारिश हो रहा हो और पानी खूब तेजी से बहकर आ रहा हो तो उसके साथ सारे कचरे भी आएंगे, पेपर आएगा, प्लास्टिक की बोतल आएंगी और फिर घास आएंगे और पता नहीं क्या क्या चीजें आ रही, और वो सब ऊपर तैरते हुए आ रही होगी और नीचे पानी आ रहा होगा। अल्लाह सुबहान व तआला ने अजीब नक्शा खींचा, नक्शा खींचा कि ये सैलाब का पानी फिर ले आया, उठा लाया मैल और कचरा। वमिम्मा युकिदून अलैहि फिन नार इब्तिगा खियतिन औ मताअ ज़बदिन मिस्लु, और वो चीज जिसे तुम आग पर गर्म करते हो, आग पर तपाते हो जेवर बनाने के लिए या सामान बनाने के लिए, जबदुम मिसलु, उसका भी ऐसा ही कचरा होता है, उसका भी ऐसा ही कचरा होता है। अब देखो, कभी आप ने ज्वेलर्स के यहाँ गए, वो जो गोल्ड होता है ना, गोल्ड, वो उसको पिघलाता है आग के अंदर, क्या करता है? ये क्यों पिघलाता है आग के अंदर? नेकलेस बनाने के लिए, चूड़िया बनाने के लिए, अंगूठी बनाने के लिए। लेकिन जब ये गोल्ड को पिघलाएगा ना, तो इसके अंदर कुछ दूसरा मटेरियल भी होता है, कचरा, मैल वगैरह, तो उसको पिघलाने के वक्त, जलाने के वक्त उसके अंदर से भी कचरा निकलेगा जो ऊपर तैरेगा और गोल्ड नीचे बैठ जाएगा। फिर इसी तरीके से और कोई चीज बनाने के लिए भी हम उस चीज को आग के अंदर मेल्ट करते हैं, मेल्ट, तो मेल्ट करने के बाद कोई चीज बनाने के लिए, तो उसके अंदर से भी जो कचरा निकलता है ना, तो वो कचरा ऊपर तैरता है और असल चीज क्या है अंदर रहती है। और समझिए, हम पानी बॉइल करते हैं वगैरह वगैरह, ठीक है, और कोई चीज गर्म करते हैं, चावल उबाल रहे हैं, तो चावल जब उबालेंगे तो उसके अंदर से भी वो झाग निकलेगा, मैल जैसा निकलेगा ना, बराबर है ना, और वो झाग कैसा आ जाएगा ऊपर, और असल चीज क्या होगी नीचे। तो अल्लाह सुबहानहू व तआला ने अजीब व गरीब मिसाल दी है एक सैलाब के पानी की, कि सैलाब के पानी के साथ जो कचरा और मैल आता है वो ऊपर तैरता रहता है और असल पानी नीचे रहता है। फिर आपके अंदर जिन चीजों को जलाया जाता है, मैल किया जाता है, पिघलाया जाता है, तो उसके अंदर जो असल चीज होती है वो नीचे बैठी रहती होती है और मैल और कुचल ऊपर आ जाता है, समझे कि नहीं। كذلك يضرب الله الحق والباطل, अल्लाह ताला इसी तरह हक और बातिल की मिसाल बयान करता है। क्या कहना चाहता है इस मिसाल से, कि ये जो कचरा जो ऊपर है वो उसकी मिसाल बातिल है और कचरे के नीचे जो असल पानी है ना उसकी मिसाल हक है। और फिर इसी तरीके से वो आपके अंदर जिस चीज को बैठ किया जा रहा है ऊपर जो कुछ तैर रहा है वो बातिल है और नीचे जो बैठा हुआ है ना वो हक है। अच्छा, क्यों भाई ये बातिल और ये हक? तो कहते हैं कचरे को अहम करेंगे फेंकी नहीं आपने, और इसी तरीके से आपके अंदर जो मैल किया जा रहा है उसके ऊपर से जो मैल और कुचल ऊपर आता है उसको कोई शख्स हिफाजत से रखता है, मतलब एम करे तो फेंकी दे दो, तो इसको फेंक दिया जाता है। और फेंक किसको दिया जाता है? बातिल चीज को फेंक दिया जाता है। तो अल्लाह सुबहानहू व तआला यही फरमाते हैं कि हक और बातिल की मिसाल ऐसी है कि हक नीचे चलता है और बातिल कभी कभी उसके ऊपर छा जाता है। क्या है? बातिल कभी कभी उसके ऊपर छा जाता है, लेकिन कहते हैं इसे घबराओ मत, ये बातिल फिर खुद बहुत क्या है, छट जाएगा, हट जाएगा, समझे। और जो असल चीज है वो क्या है, बाकी नहीं। चुनांचे कुरान करीम के अंदर 15वें सिपारे में अल्लाह सुबहानहू व तआला ने फरमाया, वकुल जा अल हक वज़हक अल बातिल इन बातिल काना ज़हूका, के कह दीजिए कि हक आ गया और बातिल चला गया, और बातिल को जाने ही के लिए आया है। तो बाद मरतबा दोस्तों ऐसा होता है कि हम दुनिया के अंदर देखते हैं कि बातिल उभर रहा है और हक उसके पीछे छुप है, तो वह ये टेम्पररी है। अंजाम किसका अच्छा होगा? हक का होगा, जो भले अगर से छुपा हुआ। और कितनी बेहतरीन मिसाल दी हमको, समझा दी और हमको तस्कीन दी ये पानी वाली की मिसाल से, कि पानी चल रहा है, पानी चल रहा है, उसके साथ बहुत कचरा आ रहा है, लेकिन ये कचरा एक जगह पर जाकर अटक जाएगा, वहां कहा जहाँ फलन होता है ना, जाली रुके लिए अपना, तो कहा जाएंगे, कचरे तो ऊपर में ऊपर ही चली जाए, असल तो नीचे चला जाता है, बराबर है, और उसको फेंक दिया जाता है। तो इसी तरीके से बातें जो है वो बहुत दुनिया के अंदर थोड़ी दिन के लिए दन दनाएगा, बराबर उभरेगा, और फिर क्या हो जाएगा? मैंने आपको एक मरतबा अपना ख्वाब बताया था, अगर याद हो तो, बहुत पुरानी जमाने की बात है, वो कब की बात है बताया आपको? 9/11 के बाद की बात है। तो उस वक्त वो ट्विन टावर टूटे थे और पूरी दुनिया के अंदर खौफ हरास छाया हुआ था, और मुसलमान गोया कांप रहे थे कि अब हमारा क्या होने वाला है और क्या क्या होगा। और फिर उसके बाद उन्होंने अफगानिस्तान पर हमले किए और क्या क्या किए, कैसा जुल्म था, तो उस जमाने में सारे मुसलमान बेचारे बहुत परेशान थे, बहुत फिक्रमंद थे, बहुत गमगीन थे, तो बस जहां भी देखो यही जुल्म की बातें होती रहती थी और हमारे ऊपर फिक्र छाई होती थी, हमारी बातें इसी के मुताबिक हुआ करती थी। तो मैं दारूम से आया 12 बजे घर पर, और दारूम के अंदर ऐसी सारी बातें हो रही थी, वो सुन सुन कर आया था, दिमाग परेशान था, फिक्रमंद था, ऐसे ही लेट गया थका हुआ था। तो इतनी देर में तो मैं ख्वाब देखता हूँ, इसी देर अभी तो आधा सोया हूँ, ख्वाब देखता हूँ, और ख्वाब के अंदर ये देखता हूँ कि एक बहुत बड़ा जलसा मुनक़िद हुआ है इन 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 लोगों का, काफिरों का, बहुत बड़ा कॉन्फ्रेंस मुनक़िद हो रही है, उसमें बहुत बड़ी रैली है और उसके अंदर उसके प्राइम मिनिस्टर वगैरह सब बराबर जोरदार शानदार तकरीरें कर रहे हैं और खूब ओहापा हो रहा है, बराबर है, उभर रहा है। इतने में मैं देखता हूँ कि जनाब नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम अपने कुछ सहाबा के साथ तशरीफ समझा रहे हैं। तो मैं दिल्ली में कहता हूँ कि अब देखो आ गए हैं, अब देखो उनका क्या होता है। इनका यही हाल होगा कि जैसे गुब्बारा है ना, बलून फुला हुआ है ना, कहते फट करके अभी फट जाएगा। कुरान जी गुलामी नबी आजम शासन जैसे जैसे करीब तशरीफ लाए, ये इनका ये सारी रैली और ये सारा जो फंक्शन हो ना फट करके फटा और सब डिसअपियर हो गए, समझे ना। अब ये हो सकता है कि आज नहीं कल नहीं साल नहीं दो साल नहीं तीन साल नहीं, लेकिन आखिर के अंदर तो यही होगा कि इनकी सारी ये जो है ना प्रोपेगंडा जो है और ये सारी जो इनकी चाल ढाल है वो एक न एक दिन तो क्या है बलून की तरह फूट कर रह जाने वाली है इंशाअल्लाह। हमें तो इसका यकीन है, कुरान करीम झूठ नहीं बोल सकता, अल्लाह सुभानहु व तआला झूठ नहीं बोल सकते। वमन अस्दक मिन अल्लाह क़ीला वमन अस्दक मिन अल्लाह हदीसा, अल्लाह से बढ़कर सच्चा कोई नहीं। बहरहाल कज़ालिक यद्रिबुल्लाहु अल-हक़ वल-बातिल, इस तरह ही ऐसे ही अल्लाह ताला हक और बातिल की मिसाल बयान करते हैं। फअम्मज़्ज़बत फयज़हबु जुफ़ा, ठीक ही कहते हैं। बहरहाल वो मैल और कचरा वो तो सूख कर उड़ जाता है, खत्म हो जाता है, उसको कोई पूछता भी साइड पे पड़ी रहे फुकाई जाए तभी जो जाए नाला ना पाए अपने। फअम्मज़्ज़बत फयज़हबु जुफ़ा, बहरहाल वो मैल और कुचैल वो तो सूख कर खत्म हो जाता है। वअम्मा मा यन्फ़ु अन्नास फयमकुथु फिल अर्ध, और बहरहाल वो चीज जो लोगों को फायदा पहुंचाती है वो जमीन में रहती है, वो तो बाकी रहती, पानी तो असर बाकी रहा। कज़ालिक यज़रिबुल्लाहु अल-अम्साल, इसी तरह अल्लाह सुबहानहु व तआला मिसालें बयान करते रहते हैं। अल्लाह सुबहानहु व तआला की आदत शरीफा है कि जब भी वो कोई मजमून बयान करते हैं तो उस मजमून को मिसालों से समझाते हैं, जैसा कि यहाँ हक और बातिल को समझाया और जैसा कि यहाँ कुफ्र और शिर्क को समझाया और जैसा कि यहाँ ईमान और मुसलमान और मोमिन को समझाया। लिल्लज़ीना इस्तजाबू लिरब्बिहिम अल-हुस्ना, अब अल्लाह सुबहानहु व तआला बयान फरमाते हैं कि जो लोग ईमान ले आए, जो लोग ईमान ले आए, जो लोग क्या कहते हैं देखने वाले बन गए, तो अल्लाह के यहाँ उनके लिए क्या क्या नेमतें हैं उसका जिक्र फरमाए। तर्जमा सुन लो, लिल्लज़ीना इस्तजाबू लिरब्बिहिम अल-हुस्ना, वो लोग जिन्होंने अपने रब की बात मान ली उनके लिए भलाई है, अच्छाई है, यानी और वो अच्छाई क्या, वो जन्नत के अंदर दाखिल होंगे, अल्लाह सुबहानहु व तआला की रजा उनको हासिल होगी। वल्लज़ीना लम यस्तजीबू लौ अन्न लहुम मा फिल अर्ज़ जमीअ व मिस्लहु मअहु लस्तदौ बिह, और वो लोग जिन्होंने अल्लाह की बात नहीं मानी अगर उनके लिए हो दिल पर वो चीजें जो जमीन में है सब की सब, व मिस्लहु मअहु और उसके साथ उस जैसा और उसके साथ उस जैसा और लगता भी, और फिर वो उसको अपनी जान छुड़ाने के लिए बतौर फिदिया के दे देंगे तब भी ये उनसे कबूल नहीं किया जाएगा, समझ गए। अल्लाह सुबहानहू व तआला अजीब मिसाल बयान की कि जो काफिर हैं तो ये काफिर जब मैदान महशर में अपने अंजाम को खुले आंखों देख लेंगे और उनको 100% यकीन हो जाएगा कि आज तो हम हलाक हो गए और हम अल्लाह के आजाद के अंदर पकड़े गए, तो अल्लाह सुबहानहू व तआला कहते हैं कि उस वक्त की काफिर तमन्ना करेगा कि मैं अपनी जान को छुड़ाने के लिए कुछ कंपनसेशन दे दूं, कुछ फाइन भर दूं और फाइन भरकर मैं अपने आप को छुड़ा लूं। अल्लाह कहते हैं कि सबसे पहली बात तो ये कि जब वो मेरे पास आएगा तो खाली हाथ आएगा, उसके बाद पैसे वैसे कुछ भी नहीं होंगे, लेकिन अगर बिलफर्ज़ व तकदीर अगर उसके पास पैसे आ भी जाए, खजाना आ भी जाए, और कितना खजाना, इतना खजाना कि जो आसमान और जमीन के बराबर हो और उसके मानिन और भी हो, और फिर भी वो इन सारी चीजों को कंपनसेशन के तौर पर देना चाहेगा और इसके जरिए से अपनी जान को छुड़ाना चाहेगा, अल्लाह की जगह हमें इसकी कोई जरूरत नहीं। उनके लिए बहुत बुरा हिसाब होगा, वमाउ जहन्नम और उनका ठिकाना जहन्नम होगा, वो भी सल मिहाद और वो बहुत बुरा ठिकाना है। अफमन यअलमु अन्नमा उन्ज़िला इलैक मिन रब्बिकल हक कमन हुवा अअमा, क्या वो शख्स जो जानता हो इस बात को कि जो कुछ तुम्हारे रब की तरफ से उतारा गया वो हक है, उस शख्स की तरह हो सकता है जो अंधा है, वही बात, काफिर और मोमिन बराबर मोमिन तो इस बात का यकीन रखता है और इस बात को जानता है कि ये कुरान करीम अल्लाह सुबहानहू व तआला ने अपने रसूल पर उतारा है और ये कुरान करीम बर हक है, रसूल बर हक है, लिहाजा ये यकीन करने वाला अंधे की तरह नहीं हो सकता। इन नमाज़ का गत करो उरुल अलबाब, भाई नसीहत तो अकलमंद ही लोग हासिल करते हैं। नसीहत तो कौन हासिल करता है? अकलमंद। और जो अकलमंद नहीं है वो नसीहत हासिल नहीं करता। अच्छा, अब सवाल होगा कि भाई अकलमंद लोग कौन, क्योंकि अकल कोई ऐसी चीज नहीं है जो नजर आ गए। मैं कहूँगा ये अकलमंद, ये अकलमंद, ये अकलमंद, ये अकलमंद, तो सिर्फ चेहरा देखने से तो हमें पता नहीं चलेगा कि ये अकलमंद है, क्योंकि अकलमंद ऐसी चीज नहीं है जो हमको नजर आ गए। तो अकलमंद को समझाने के लिए अल्लाह सुबहानहू व तआला ने कुछ अलामतें जिक्र की हैं। ये अलामतें और ये निशानियां जिन जिन के अंदर पाई जाएंगी वो अकलमंद, चाहे वो बड़े खानदान वाला हो, चाहे वो छोटे खानदान वाला हो, और चाहे वो गोरा हो और चाहे वो काला हो, और चाहे वो दुनिया के अंदर लोगों की निगाह में कितना जलील हो और उसकी कोई वैल्यू ना हो, लेकिन जिन शख्स के अंदर, जिनके अंदर ये निशानियां पाई जाएंगी वो अल्लाह के कहने के मुताबिक अकलमंद है। देखें वो अल्लाह के नजदीक क्या है? अकलमंद। सुनो ये निशानियों को अच्छी तरीके से कि अकलमंद कौन है। हमें अल्लज़ीन युफून बिअहदिल्लाह, सबसे पहली निशानी ये है कि वो अल्लाह के साथ जो उन्होंने आहद किए हैं वो उसको पूरा करते हैं। जब हमने के लिए ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह, ये गोया हमारा एक अग्रीमेंट हुआ कि अब हम आपके अलावा किसी की इबादत नहीं करेंगे, आपके अलावा हम किसी से अपनी हाजत को नहीं मांगेंगे, आपके अलावा हम किसी को नासिर और मददगार नहीं समझेंगे, इय्याका नअबुदु व इय्याका नस्तईन, आप ही की इबादत करेंगे और आप ही से सब कुछ मांगेंगे, ये हमारा कॉन्ट्रैक्ट है। तो हम इस कॉन्ट्रैक्ट को पूरा करें और अपनी सारी जरूरतों को किससे मांगे? अल्लाह से। हम इबादत किसकी करें? सिर्फ अल्लाह करें। इसको कहते हैं अल्लाह के अहद को पूरा करना। या अय्युहल्लज़ीन आमनू औफू बिल्उक़ूद, या बनी इस्राइल इज़कुरु निअमती अल्लती अनअमतु अलैकुम व औफू बिअहदी उफ़ी बिअहदिकुम व इय्याया फ़र्हबून। तो हमारा अहद क्या? ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह के तकाज़े को पूरा करना। ये तबलीग वाले थे, कहते हैं ना भाई ला इलाहा इल्लल्लाह के तकाज़े को पूरा करना। सिर्फ ला इलाहा इल्लल्लाह कलमा नहीं है बल्कि ये कॉन्ट्रैक्ट है, समझे ना भाई। الذين يوفون بعهد الله، پہلی نشانی یہ کہ وہ اللہ کے عہد کو پورا کرتے ہیں، ولا ينقضون الميثاق، اور وہ اس عہد کو توڑتے نہیں، دو مثال ہوئی، والذين يصلون ما امر الله به ان يصل، اور عقل مند لوگ وہ ہیں جو جوڑتے ہیں اس چیز کو جس کا اللہ نے جوڑنے کا حکم دیا، عقل مند وہ ہے جو اپنے رشتے دار کے ساتھ صلہ رحمی کرے، अपने भाई के साथ अच्छा सलूक करें, अपनी बहन के साथ अच्छा सलूक करें, अपने बेटे के साथ अच्छा सलूक करें, अपनी बेटी के साथ अच्छा सलूक करें, अपनी बीवी के साथ अच्छा सलूक करें, अपने चचा के साथ अच्छा सलूक करें, अपने मामों के साथ अच्छा सलूक करें, अपने खाला के साथ, अपने खालू के साथ, अपने तमाम जी रहम महरम रिश्ते उनसे जो रिश्ता नाता जोड़ता है ये अकलमंद, और जो इनसे रिश्ता नाता जोड़ तोड़ता है वो अकलमंद नहीं। ये कितनी जबरदस्त क्वालिटी बयान कर रहे हैं। तो ये हारू लाके आप रिश्तेदारों थी, समझी कह रहे हैं, तो आप समझी जाओ ये अकलमंद जाएंगे, ये क्लेवर जाएंगे, और जो तोड़ता है वो क्लेवर। और अक्षौन और अब्बाह चौथी निशानी, और अपने रब से डरता रहता है हर वक्त, जो भी करता है डरता है कि बराबर थी कि नहीं थी, बराबर थी कि नहीं थी, अल्लाह कबूल करी है कि नहीं। और खाफून सू अल हिसाब, और डरता रहता है बुरे हिसाब से कि बताएंगे आखिरत के अंदर मेरा क्या होगा, आखिरत के अंदर मेरा। मोमिन हमेशा ऐसे ही, उसकी निशानी अकलमंद की निशानी। वल्लज़ीन सबरू बितिगा वजह रब्बिहिम, और वो अकलमंद वो है जो सबर करते हैं अपने परवरदिगार की खुशनुदी हासिल करने के। सबर समझे, सबर तीन किस्म का होता है, ایک ہے صبر علی الطاعہ، اطاعت پر اور عبادت پر صبر کرنا اور اس پر جمے رہنا. مثلا پانچ وقت کی نماز پڑھنے کا اللہ سبحانہ و تعالیٰ نے ہمیں حکم، تو ہم ان پانچ وقتوں کی نماز کو قائم ہی کریں، اگرچہ اس کے قائم کرنے میں ہم کو تکلیف اور پریشانی آتی ہو، تو اس تکلیف اور پریشانی کو ہم کیا ہے برداشت کریں گے اور اس پر صبر کریں گے اور ہماری نماز کو قائم کریں گے. زکات دیں گے، زکات دینے میں ہم کو تکلیف ہوتی ہے، مصیبت ہوتی ہے، لیکن اس مصیبت پر کیا ہے ہم صبر کریں گے اور ہم زکات دیں گے. تو یہ صبر الگ پڑا ہوا. اور پھر صبر عنی المعصیہ، کہ گناہ سے بچنے کے اندر جو ہم کو تکلیف ہوتی ہے، سمجھے گا، تو اس تکلیف پر ہمیں صبر کرنا. ہمیں بھی وہ حال لگے، آپ بھی جو ہے چالو نے آپ نے بھی یہ کر دیے چالو نے وہ مزہ آئے دل میں، سمجھے گا، لیکن آپ نے دی جائے کہ نہیں 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 ہمیں تھوڑی کار میں تو مزہ آئے پچھلی، لیکن ہمیشہ آپ نے پھنسی جاؤں، تو اس میں جو تکلیف ہوتی ہے نا، تو اس تکلیف پر جو صبر کرنا ہے یہ ابتغاء وجہ ربہم، اپنے پروردگار کو خوش کرنے کے لیے ہے. تو یہ عقل مند کی نشانی ہے، سمجھ گئے. وَأَنفقوا مما رزقناهم، اور نماز قائم کرتے ہیں. وَأَنفقوا مما رزقناهم سرا وعلانیہ، اور خرچ کرتے ہیں ان مال میں سے جو ہم نے ان کو دیا ہے کھلم کھلا اور پوشیدہ طور پر. یہ عقل مند لوگ، خرچ کرنے والے، نماز قائم کرنے والے. وَيَذْرَؤُونَ مِنْ حَسَنَةِ السَّيِّئَةَ، اور عقل مند لوگ وہ جو برائی کا بدلہ اچھائی سے دیتے ہیں. سامنے والا اگر برائی کا معاملہ کرے تو ہم کیا ہے اچھائی کا معاملہ کریں. اولئک لہم عقبۃ الدار، کہتے ہیں کہ یہ وہ لوگ ہیں جن کے لیے آخرت کا گھر ریزرو ہے، یعنی جنت. تو پھر یہ نشانیاں ہم شمار کروا دے رہے ہیں. نمبر ایک، اللہ کے عہد کو پورا کرنے والے، اس کو توڑنے نہ والے. تین، رشتہ صلہ رحمی کرنے والے، رب سے ڈرنے والے، برے حساب سے ہمیشہ ڈرتے رہنے والے، صبر کرنے والے، نماز قائم کرنے والے، اور جو کچھ اللہ کی طرف رزق ملا ہے ان میں سے پوشیدہ اور علانیہ طور پر خرچ کرنے والے، اور برائی کا بدلہ اچھائی سے دینے. یہ عقل مند لوگ ہیں. اللہ پاک ہمیں ان لوگوں میں سے بنا دے. اور یہ کوالٹیز جو عقل مند کے یہاں بیان کی گئی ہے بہت عمدہ اور زبردست کوالٹی ہے، اور اپروڈ کوالٹی ہے. اپروڈ سمجھتے نا، بھائی اللہ سبحانہ وتعالیٰ، اللہ نے اس کو اپروڈ کیا ہے. اور اپروڈ کیسا کیا کہ آخر میں اللہ نے فرمایا اولئک لہم عقبۃ الدار، ان کے لیے جنت ہے. جنات عدن، ہاں عقبۃ الدار کیا ہے اس کی تفصیل آ گئی. جنات عدن، ہاں وہ عقبۃ الدار ہمیشہ رہنے کے باغات ہیں. آخرت کا گھر ہوتا ہے ہمیشہ رہنے کے، یک خلون، ہاں جس میں وہ داخل ہوں گے. ومن صلح من آبائهم وازواجهم، اور وہ جو نیک ہوئے ان کے باپ داداؤں میں سے اور ان کی بیویوں میں سے، وذریاتهم اور ان کی اولاد میں سے. ہاں تو جو لوگ عقل مند ہیں یہ نشانیاں ان کے اندر پائی جاتی ہیں. اور پھر کیا ہوا کہ ان کے ابا ماں باپ دادا وہ بھی کم از کم نیک ہیں. یہ ساری نشانیاں ان کے اندر کامل طور پر نہیں پائی جاتی، لیکن ان کے باپ دادا کیا نیک ہیں، ان کی اولاد نیک ہے، ان کی بیویاں نیک ہیں. تو یہ سارے کو پکڑ کر جنت کے اندر لے جائے گا. قرآن کے سورہ یاسین کے اندر والذین آمنوا واتبعتهم ذریتهم بإيمان الحقنا بهم ذریتهم وما ألتناهم من عملهم من شيء كل امرئ بما كسب ایک نیک متقی شخص، انشاءاللہ یہ تھوڑے سے نیک والے لوگوں کو کیا ہے پکڑ کر جنت کے اندر. اللہ والملائکۃ یدخلون علیہم من کل باب، اور فرشتے ان کے پاس آئیں گے ہر دروازے سے. سلام علیکم، اور کہیں گے سلام علیکم، تم پر سلامتی ہو. بما صبرتم، اس وجہ سے کہ تم نے صبر کیا. ہاں دنیا کے اندر تم نے کیا ہے بہت. فنعم عقبۃ الدار، بس آخرت کا گھر کتنا اچھا ہے. اب اپوزٹ بیان کریں ان لوگوں کی نشانیاں، عقل مند نہیں ہے. کون عقل مند نہیں؟ والذين ينقضون عهد الله من بعد ميثاقه اور وہ لوگ جو اللہ کے عہد کو توڑتے ہیں اس کو اگریمنٹ کرنے کے بعد اس کا وعدہ کرنے کے بعد ويقطعون ما امر الله به ان يوصل ويفسدون في الارض اور توڑتے ہیں اس چیز کو جس کا اللہ نے جوڑنے کا حکم دیا تھا یہ صلہ رحمی کو توڑتے ہیں ويفسدون في الارض اور زمین کے اندر فساد مچاتے ہیں اولئك لهم اللعنه ولهم سوء الدار ان کے لیے لعنت ہے اللہ کی رحمت سے دوری ہے اور ان کے لیے بہت برا گھر ہے اور وہ برا گھر کیا جہنم اللہ پاک ہماری حفاظت تو دیکھیے جنہوں نے اللہ کے ہاتھ کو توڑ دیا اور صلہ رحمی کو بھی توڑ دیا اور آگے تو بہت سارے بیوقوفوں کی کوئی نشانی بیان اتنا ہی کافی ہے بیوقوف ہونے کے لیے سمجھے گا نا بھائی اتنا ہی بیوقوف ہونے کے لیے اللہ پاک ہمیں بیوقوفیت سے مجھے اپنی اولاد کو اور اپنی نسل کو ہمارے دوستوں کو ہمارے احباب کو ہمارے معاشرے کو اور تمام مسلمانوں کو بچا لے اور حفاظت فرمائے اور عقل مند میں داخل فرمائے. بسم اللہ الرحمن الرحیم الحمد للہ رب العالمین والصلاة والسلام على سیدنا المرسلین وخاتم النبیین وعلى آلہ واصحابہ اجمعین لا الہ الا اللہ الحلیم الکریم سبحان اللہ رب العرش العظیم الحمد للہ رب العالمین نسألک موجبات رحمتک وعزائم مغفرتك والغنيمة من كل بر والسلامة من كل إثم لا تدع لنا ذنبا إلا غفرته ولا هما إلا فرجته ولا ضرا إلا كشفته ولا حاجة من حوائج الدنيا هي لك خيرا ولنا فيها صلاحا إلا قضيتها ويسرتها يا أكرم الأكرمين ويا أرحم الراحمين. اللهم أجرنا في مصيبتنا واخلف لنا خيرا منها إنا إلى ربنا راغبون. اللهم أجرنا في مصيبتنا وخلف لنا خيرا منها إنا إلى ربنا راغبون. اللهم أصلح لي في ذريتي اللهم أصلح لي في ذريتي اللهم أصلح لي في ذريتي إني تبت إليك وإني من المسلمين. اللهم أدخلنا برحمتك في عبادك الصالحين اللهم أدخلنا برحمتك في عبادك الصالحين. اللهم ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. اللهم إنا نسألك من خير ما سألك منه نبيك وحبيبك سيدنا محمد صلى الله عليه وسلم ونعوذ بك من شر ما استعاذ منه نبيك وحبيبك سيدنا محمد صلى الله عليه وسلم وأنت المستعان وعليك البلاغ ولا حول ولا قوة إلا بالله العلي العظيم. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.